ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खानपुरी .com की तरफ से।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। हज़रत शेख मौलाना मोहम्मद ज़करिया साहब नवर अल्लाह मरकदहु के यहाँ कई रमज़ान गुजारने की सआदत हासिल हुई। हज़रत बहुत ज़्यादा लंबी चौड़ी तकरीर नहीं फरमाते थे, मजलिस के अंदर मुख्तसर बातें इरशाद फरमाते थे और बहुत सी मरतबा किसी हकीकत को समझाने के लिए वाकयात को भी पेश फरमाते थे। शायद ही कोई रमज़ान ऐसा गया हो जिसमें हजरत ने कीमियागर का किस्सा न सुनाया हो और बहुत मज़े ले लेकर हजरत सुनाते थे। मकसद उसका यही था कि जब तक आदमी अपने आप को मिटा न दे वहां तक कुछ हासिल कर सकता नहीं। कहां से ये कीमियागर का किस्सा हजरत ने आप बीती में भी लिखा है, वो सुनाता हूं आपको। एक अजीब किस्सा बड़ी बरत का मैंने अपने वालिद साहब से कई मरतबा सुना। एक बादशाह था, उसको कीमिया की दुत थी। कीमिया ये एक तरीका है जिसमें लोहे को सोना बनाया जाता है। कुछ बूटियां जड़ी बूटियां ऐसी होती है, उसके जरिए से फिर वो सोना बन जाता है। पहले जमाने में इसका लोगों में बड़ा रिवाज था और जिसको ये कीमिया की धुत लग जाती थी बस वो फिर किसी काम का रहता नहीं था, इसी में किसी तरह मैं इसको हासिल कर लू। एक बादशाह था, उसको कीमिया की धुत थी। अब देखिए ना, वो बादशाह है, उसको क्या जरूरत है, लेकिन बस वो कीमिया का ये भूत सवार हुआ तब क्या मैं किसी तरह उसको हासिल करूं। और ये तो सभी जानते हैं कि जिसको कीमिया का मर्ज पड़ जाता है उसकी अक्लो होश शतरंज के खिलाड़ियों से भी, आजकल कहेंगे क्रिकेट देखने वालों से भी ज्यादा खोई जाती है। मैंने अपने कई दोस्तों को देखा जिनको उसका चस्का था, जब उनका रास्ते में कहीं साथ हो जाता वो कदमों को निगाह जमाए कभी इधर कभी उधर देखते जाया करते और जहां कहीं शुबा होता वहां खड़े होकर और जड़ी बूटियों को देर तक मल मल कर सुनते थे। बादशाह भी इसी फिक्र में हर वक्त रहता और वो जरा का नाटका बन कर रखा था। एक वजीर ने कहा, हुजूर इतने मुतफक्किर रहते हैं, हुजूर की सल्तनत में तो फना सक्का। पहले जमाने में घरों में पानी पहुंचाने के जबकि पाइपलाइनें नहीं थी, वाटर वर्कर्स नहीं थे, तो घरों में पानी पहुंचाने के लिए एक मुस्तकिल पेशावर हुआ करते हैं सक्के, तो वो मशकीजों के जरिए से घरों में पानी पहुंचाते थे, उसको सक्का कहते हैं। तो हुजूर की सल्तनत में तो फुला सक्का जो फुला जगह रहता है बड़ा माहिर है, उसे खूब कीमिया बनानी आती है। बादशाह को बड़ी हैरत हुई, कहने लगा हमारी सल्तनत में उसका जानने वाला है और हम इतने परेशान हो रहे हैं। चार संतरी भेज दिए, चार सिपाही भेज दिए कि उस सक्के को पकड़ ला। सक्का पेश हुआ, कपड़े फटे हुए, लंगोटा बंधा हुआ, बदन पर बजाए कुर्ते के एक घाड़े की कमरी बहुत फटी हुई, यानी वो जो जैसे हम अपना कुर्ते वगैरह के नीचे बनियान पहनते हैं, पहले जमाने में बनाया जाता था और वो कमर तक आता था, उसका नाम कमरी हुआ करता था, उसको उर्दू में कमरी कहते हैं। तो वो खाली इतना ही, ऊपर कोई कुर्ता उर्ता कुछ नहीं, उसी को कहा घाड़े की, यानी वो मोटा कपड़ा जो होता है, वो मादर पाट जिसको गुजराती में कहते हैं, घाड़े की कमरी बजाय कुर्ते के घाड़े की कमरी बहुत फटी हुई। बादशाह को उसकी सूरत देखते ही अव्वल तो बहुत नफरत हुई, उससे पूछा कि तुझे कीमिया आवे, और ये लोग जो जानते हैं वो किसी को बताते नहीं है जल्दी से। उसने हाथ जोड़ कर कहा, हुजूर तो बादशाह सलामत हैं, समझदार हैं, दुनिया के हाकिम हैं, अगर मुझे कीमिया आती तो मेरा यह हाल होता जो हुजूर देख रहे हैं, मैं भी कोई महल ऐसा ही बनाता जैसा हुजूर का है। बात माकूल थी, बादशाह की भी समझ आ गई, छोड़ दिया और उस वजीर को बुलाकर डांटा। वजीर ने कसम खाई कि हुजूर मुझे तो खूब तजर्बा है, उससे खूब आती है कीमिया। बादशाह ने सल्तनत का इंतजाम वली अहद के सुपुर्द किया, यानी जो उसके बाद जिसको अपने अपने बेटे को अपने बात के लिए जो तजवीज किया था उसके हवाले सारा इंतजाम सुपुर्द किया और बदन पर बभूत मला ताकि पहचाना ना जाए। ये जो जोगी लोग होते हैं ना, बदन के ऊपर वो काला ये मलते हैं, पूरा जिस्म उसी तरह काला नजर आता है उसकी वजह से, या धूल जैसा होता है वो मलते हैं राख, वही सब जिसमें ऐसा हो जाता है उसी को बभूत कहते हैं। तो बदन पर बभूत मला ताकि पहचाना ना जाए और उस वजीर को साथ लेकर सक्के के घर पहुंचा। जब उसने घर का निशान बता दिया वजीर ने कि ये है उसका घर, वजीर को चलता कर दिया तुम चले जाओ। किसी चीज की मोहब्बत आदमी को अंधा बहरा कर देती है। जब वो सक्का घर से निकला ये बैठा रहा, जब वो शाम को पानी डालने जाने लगा तो उसके साथ हो गया। कहने लगा, बड़े मियाँ आप तो बहुत बुढ़े हो गए हैं, आपको तो बड़ी दिक्कत होगी, मैं तो घर से फालतू हूँ, मारा मारा फिरता हूँ, अगर आप मुझे कुछ ठिकाने बता दें तो मैं ही घरों में पानी डाल दिया करूं। सबके ने कहा, नहीं भाई मेरी तो रोजी इसी में है, तो अपना काम कर। कहने लगा, बड़े मियाँ तुम मुझे कुछ अच्छे बहुत ही अच्छे लगो, मैं तो तुम्हारी खिदमत में रहना चाहता हूँ, तुमसे कुछ मांगने का नहीं, न मुझे रोटी चाहिए और न कुछ और। शाम को सक्का ने जब वो रोटियां मांग कर लाया बादशाह की तवाजु की, वो ये नहीं जानते कि बादशाह है, वही तवाजु की, मगर उसने इनकार कर दिया कि मुझे बिल्कुल भूख नहीं, गमजदा हूं, परेशान हूं, मैं तो कई कई दिन का फाका करता हूं। सक्के ने बड़े इसरार से दो चार लुकमे खिलाए। यहां भी मैं वही कहूंगा जो अभी मामू उस्मान के किस्से में कह के आया, एक सक्के की गैरत ने तो तकाया हदत हमेशा अहले इल्म को फरमाया करते थे कि भाई देखो कोई आदमी किसी के खिदमत के लिए उसके घर के दरवाजे पर पड़ जाए तो उसकी गैरत गवारा नहीं करती कि वो भूखा रहे। कोई कुत्ता है किसी ने पाला नहीं, वो खुद आके किसी के घर के पास बैठ गया और ऐसे आने जाने वाले अजनबियों को भौंक कर वहां से भगाने का काम करता है। तो अब ये साहिब खाना, उसने तो इस कुत्ते को इस काम के लिए मुकर्रर नहीं किया, ये खुद ही इस तरह आकर के बैठा है, लेकिन जब खाने का वक्त आएगा तो उसकी गैरत गवारा नहीं करेगी कि अकेला खावे, बल्कि कुछ टुकड़े रोटी के दो चार उसको भी डाल ही देगा। हुजूर हजरत फरमाते थे अहले इल्म को, क्या आप लोग जब अल्लाह के दीन का काम करेंगे तो वो अल्लाह जो सारी दुनिया को रोजी देता है भला क्या तुमको भूखा रखेगा। ये हजरत इस तरह हमेशा अहले इल्म को इस तरह की बातें कहकर दीन के काम में मजबूती के साथ जो है जमने की और हिर्स और तमा न रखने की तरगीब दिया करते थे। तो रोटियां लाकर बादशाह की तवाजु की, मगर उसने इनकार कर दिया, मुझे बिल्कुल भूख नहीं, गमजदा हूँ, परेशान हूँ, मैं तो कई कई दिन का फाका करता हूँ। सक्के ने बड़े इसरार से दो चार लुकमे खिलाए। यहाँ भी फिर मैं वही कहूंगा जो अभी मामू उस्मान के किस्से में कह के आया, एक सक्के की गैरत तो तकाजा न एक सक्के की गैरत ने तो तकाजा न किया एक आदमी उसका काम करे और वो बगैर उसके रोटी खा ले। एक आदमी हमारा काम करता हो और हम अकेले रोटी खाने उसको अपने साथ शरीक न करें, एक आदमी की गैरत गवारा नहीं कर। मगर हम लोगों को इसका बिल्कुल यकीन नहीं आता कि हम इखलास से अल्लाह का काम करें और वो हमें भूखा मार दे। अलबत्ता इतना फर्क है کہ سکا علم الغیب نہیں تھا اس لیے دھوکے میں آ گیا. مالک یعنی اللہ عالم الغیب ہے, اسے حقیقت حال معلوم ہے, اسے معلوم ہے کہ کون واقعی اخلاص سے مالک کا کام کر رہا ہے اور کون دھوکے سے کر رہا ہے. غرض بادشاہ نے سکے کی بہت ہی خدمت کی, دن بھر اس کا پانی برتا, رات کو جب سکا لیٹ رہا تو اس کا خوب بدن دباتا. ہٹا کٹا جوان کبھی بادشاہ سکے کو بھی 5-7 دن میں وہ مزہ آیا کہ لطف ہی آ گیا. 2-3 مہینے سکے نے خوب ٹٹولا, خوشامد کی کہ کچھ کھا لے, کچھ کھا لے, کچھ پیسے مقرر کر لے. بادشاہ نے کہا جی میاں مجھے مزدوری کرنی ہوتی تو دنیا میں بہت مزدوریاں ہیں, مجھے تو تم بہت ہی اچھے لگتے. میں تو راستے میں بیٹھ گیا تھا, تمہاری صورت مجھے کچھ بہت ہی اچھی لگی. اگلا شعر تو میں نے اپنے والد سے نہیں سنا مگر واقعے کے مناسب تھا, یاد آ گیا. گرے میری نظروں سے خوبان عالم, پسند آ گئی تیری صورت کچھ ایسی. دیر و حرم میں روشنی شمس و قمر سے ہو تو کیا, مجھ کو تو تم پسند ہو, اپنی نظر کو کیا کروں. گورے کالے پن نہیں موقوف, دل کے آنے کے طریقے نرالے ہیں. دیدے لیلا کے لیے دیدہ مجنوں ہے ضرور, میری آنکھوں سے کوئی دیکھے تماشا ان کا. غرض بادشاہ نے وہ محبت کے جذبے دکھائے کہ سکا بھی سوچ میں پڑ گیا کہ یہ بڑھاپے میں عاشق کے زار کہاں سے پیدا ہوئے. کبھی کہتا ابا جی لنگی باندھ کے کپڑے دے دو میں دھو لاؤں. ارے بھائی میں تو خود ہی دھو لوں گا. اجی تم بڑھاپے میں کہاں تکلیف اٹھاؤ گے. ان میں جوئیں ڈھونڈتا خوب پٹرے پر چھیت چھیت کر صاف کرتا, کچھ پیسے تو ضرور ساتھ ہوں گے. بڈھے کو جھانسا دے کر کچھ ادھر ادھر سے کھا لیتا ہوگا, مگر بڈھے کے سامنے اپنے فقر و فاقہ اور زہد کا زور دکھاتا. 4-5 مہینے بعد بڈھے نے کہا ارے لونڈے مجھے کیمیا آوے. بادشاہ نے بھی مجھ سے پوچھا تھا اور ایک گالی دی بادشاہ کو, سالے نہیں گئے بدماش. اس کو بھی میں نے انکار کیا تجھے ضرور بتاؤں گا. بادشاہ کی جان میں جان تو آ گئی مگر زبان سے اتنی سختی سے انکار کیا کیمیا کی ایسی تیسی, مجھے کیا کرنا, مجھے تو تمہاری محبت نے مار رکھا ہے. 8-10 دن تک سکا اصرار کرتا رہا, بادشاہ انکار کرتا رہا. ایک دن بڈھے نے کہا میں بڈھا ہو گیا, یہ علم میرے ساتھ ہی چلا جائے گا, کسی اور کو تو میں بتانے کا نہیں, تجھے ضرور بتاؤں گا. بھائی محبت سے محبت ہوتی ہے, مجھے بھی تجھ سے محبت ہو گئی. اگر تو نے مجھے اپنا حال تو بتایا نہیں, کون ہے کہاں سے آیا. ابا جی کیا اپنا حال بتاؤں, لاوارثی ہوں, یوں ہی مارا مارا پھرتا ہوں. گھر بھی بھول گیا کہ کہاں تھا, اب تو تم ہی اپنا بیٹا بنا لو. غرض میں تو آدمی گدھے کو بھی باپ بنا لیتا ہے, یہ تو بہرحال آدمی تھا. ایک دن صبح ہی صبح سکا بادشاہ کو ساتھ لے کر جنگل چلا گیا اور 25-30 جڑی بوٹیاں اس کو خوب دکھائیں اور اسی سے توڑوائیں اور گھر آ کر اس سے کہا اس سے کیمیا بنائی. بادشاہ تو اس پر مر ہی رہا تھا, خوب غور سے دیکھا, رات ہی کو بھاگ گیا. اگلے دن سکا ہاتھ ملتا رہ گیا, کمبخت بہت ہی دھوکے باز تھا, بے ایمان یوں کہے تھا مجھے تجھ سے محبت ہے. انجان آدمی سے تو کبھی منہ نہ لگانا چاہیے. اپنے تخت پر پہنچ کر انہی سنتریوں کو بھیجا, وہ جو پہلے جن 4 کو بھیجا تھا نا لانے کے لیے, ان کو بھیجا, اس کو لے آؤ. وہ پکڑ لائے گئے. بادشاہ نے پوچھا ارے سکے سنا تجھے کیمیا آتی ہے. سکے نے کہا جی میاں آپ نے تو پہلے بھی پوچھا تھا, अगर मुझे किमियां आती तो मैं यूं मारा मारा फिरता, मगर 5-6 महीने जिसने पांव दबाए हूं वो कहां छुप सकता है। सक्का उसके मुंह को घोलता रहा। बादशाह ने कहा मुझे भी पहचान लिया। सत्य ने कहा खूब पहचान लिया। बादशाह ने कहा फिर तू ये क्या कह रहा है। सत्य ने कहा मियां किमियां तो पांव दबाने से आती है, बादशाह बनकर नहीं आती। ये असल सबक है पूरे किस्से का कि किमियां तो पांव दबाने से आती है, बादशाह बनकर नहीं आती। मियां किमियां के वास्ते तो सक्का बनना जरूरी है। सुना के बादशाह बहुत खुश हुआ और उसे बहुत ही इनाम दिया। अगला शेर भी मेरा सुना हुआ नहीं, मेरी तरफ से इजाफा है। तमन्ना दर्द दिल की है तो कर खिदमत फकीरों की, नहीं मिलता ये गौहर बादशाहों के खजीनों में। सुरखर होता है इंसान ठोकरें खाने के बाद, रंग लाती है हिना पत्थर से पिस जाने के बाद। सत्य ने बात तो बहुत ही सही और पते की कही, खास सारी तवाजु और खुशामद से जो मिलता है वो बड़ाई और तकबर से नहीं मिलता। मतलब यह है इस राह सलूक में भी जब आदमी अपने मशाइख के पास जावे अपना, तो वहां तकबर और बड़ाई से कुछ मिलेगा। वहां उनके सामने जितनी खाकसारी बरतोगे, जितना तवाजु से काम लोगे, जितनी खुशामद करोगे, वो वहां खुशामद की शरीयत ने भी इजाजत दी। खुशामद की इल्म के लिए शरीयत ने इजाजत दी, इल्म हासिल करने के लिए अपने उस्ताद के सामने खुशामद करनी, वैसे खुशामद की इजाजत नहीं देती शरीयत। इस किस्म के किस्से तो अपने बड़ों से बहुत सुन रखे हैं, मगर सारे रिसाले में नमूने ही लिखवाए हैं। मपिंदार जाने पिदर घर कसी, ये बेसाई हरगिज बजाए रसी। करने बगैर कोशिश के कोई मकाम और मर्तबा हासिल नहीं हो सकता। कोशिश तो करनी पड़ेगी, बगैर मेहनत के कुछ मिलता नहीं है। एक दूसरा वाकया शेख अब्दुल्ला मुंदूसी, अबू अब्दुल्ला मुंदूसी रहमतुल्लाह अलैह का, हजरत सुनवाया करते थे किताब में से। इस नाकारा का मामूल माह मुबारक में मगरिब से ईशा के दरमियान मेहमानों के खाने से फराक के बाद दोस्तों से खुसूसी मुलाकात का वक्त है। अदर्श यहाँ मजलिस रमजान में रोजाना ये मगरिब के खाने के बाद हुआ करते, उसी को आपने इन अल्फाज से ताबीर किया कि मेहमानों के खाने से फराक के बाद दोस्तों से खुसूसी मुलाकात का वक्त है। हम लोग तो वह आगे जगह मिले खाना ही नहीं खाते थे, खाना ही नहीं खाते थे, बस वो पहले नमाज के बाद पहले जा करके करीब, वो मशाइख के लिए अलग जगह थी और अवाम के लिए अलग थी, वहां आगे जा करके वह जगह हासिल करने की कोशिश करते थे। उसमें अहबाब से खुसूसी दरख्वास्तें एहतमाम से अमल करने के लिए करता रहता हूँ। ये नस्बतों वाला मजमून भी मुख्तसर और मुफसल हर रमजान में सुनाने की नौबत आती रहती है कि ज़ाकिरीन बिलखुसूस जिनको इस शाहकार ने इजाजत दी है उनका खुसूसी इस्तेमाल होता है, इसलिए खास तौर से उनको तंबीह करता रहता हूँ कि इजाजत से मगरूर न हो, बल्कि उसकी वजह से जिम्मेदारी और बढ़ जाती है जिससे बहुत फिक्र चाहिए। इस साल चूंकि इस नाकारा की तबीयत ज्यादा नासाज थी, बोलना दुश्वार था, उस वक्त बजाय कुछ जबानी कहने के अकाबिर के मजामीन से कुछ सुनाता रहा। अनफासे ईसा के खात्मे पर एक नहायत अहम इबरत आमोज वाकया जिक्र किया है। ये वाकया हयातुल हैवान दिमेरी से मुफ्ती मोहम्मद शफी साहब, साबिक सदर मुफ्ती दारुल देवबंद हाजिम हाल नाजिम दारुल कराची ने मुहर्रम सन 40 हिजरी में तर्जमा करके शाये किया था, जो अनफासे ईसा से ज्यादा मुफस्सल है। अनफासे ईसा में भी है लेकिन उतना तफसील, अलग रिसाला ही है हजरत मुफ्ती शफी साहब का। और कई साल पहले मेरी इब्तदाई मदरसी में जब मैं यहाँ ढाबे लाया था तो उस रिसाले का मैंने गुजराती तर्जमा भी किया था और शाये कराया था। और इस शाहकार ने भी अपने वालिद साहब नवर अल्लाह उमर कदव से बारहा उसको सुना, जो दोनों से ज्यादा मुफस्सल था और नहायत सबक आमोज इबरत अंगेज है कि आदमी को बिलखसूस जो किसी دینی منصب میں علمی ہو یا سلوکی اور کوئی دینی خدمت میں قدم رکھتا ہو اس کو اس قصے سے بہت زیادہ عبرت حاصل کرنے کی ضرورت ہے، خاص طور پر عجب اور گھمنڈ اور کسی دوسرے کو تحقیر کی نگاہ سے دیکھنے سے اپنے آپ کو بچانا چاہیے۔ اور حضرت شیخ سعدی نور اللہ مرقدہ کے پیر و مرشد شیخ شہاب الدین سہراوردی قدس سرہ کی نصیحت ملحوظ رکھنا چاہیے کہ بہت ہی جامع اور اہم ہے۔ وہ فرماتے ہیں، مرا پیر دانائے روشن شہاب، دو اندر ظفر مود بر روی آب، یکی آنکہ برخیش خدمی مباش، دیگر آنکہ برغیر بدمی مباش۔ فرماتے ہیں کہ مجھے میرے روشن ضمیر شیخ شہاب الدین سہراوردی قدس سرہ نے کشتی میں بیٹھے ہوئے دو نصیحتیں فرمائیں، ایک یہ کہ اپنے اوپر کبھی خودبینی میں مبتلا نہ ہو جیو، دوسرے یہ کہ دوسرے کے اوپر بدبینی یعنی تحقیر نہ کیجیے۔ بہت اہم نصیحت ہے، یہ قصہ بھی جو آگے آ رہا ہے خودبینی اور بدبینی کا نہایت عبرت آموز سبق ہے، اس سے بہت عبرت حاصل کرنی چاہیے۔ حضرت تھانوی رحمۃ اللہ علیہ نے تو بہت مختصر لکھا ہے جس کی ابتدا یہ ہے کہ آدمی کو ہرگز زیبا نہیں کہ آدمی اپنے حال پر ناز کرے اور دوسروں کو حقیر سمجھے، خود نفس ایمان بھی اپنے اختیار میں نہیں، یعنی ہم کو اللہ نے ایمان عطا فرمایا وہ بھی ہمارے اختیار میں نہیں، اللہ تعالیٰ چاہیں تو اس کو بھی چھین لیں، اس نعمت سے محروم کر دیں۔ تو خود نفس ایمان بھی اپنے اختیار میں نہیں، بس حق تعالیٰ کا فضل ہے کہ اس نے ہم کو یہ دولت عطا فرما رکھی ہے، لیکن وہ جب چاہیں سلب کر سکتے ہیں۔ چنانچہ ابو عبداللہ ایک بزرگ تھے بغداد میں، ان کی وجہ سے 30 خانقاہیں آباد تھیں۔ وہ ایک بار اپنے مجمع کے ساتھ، مریدوں کے مجمع کے ساتھ چلے جا رہے تھے۔ مولانا مفتی شفیع صاحب نے اس قصے کو ذرا زیادہ تفصیل سے لکھا ہے، وہ لکھتے ہیں، سن ہجری کی دوسری صدی ختم پر ہے، آفتاب نبوت غرو ہوئے، ابھی بہت زیادہ مدت نہیں گزری، لوگوں میں امانت دیانت اور تدین تقویٰ کا عنصر غالب ہے، اسلام کے ہونہار فرزند جس کے ہاتھ پر اس کو فروغ ہونے والا ہے کچھ برسر کار ہیں اور کچھ ابھی تربیت پا رہے ہیں، ہم ائمہ دین کا زمانہ ہے، ہر ایک شہر علماء دین اور صلحاء متقین سے آباد نظر آتا ہے، خصوصاً مدینۃ الاسلام بغداد جو اس وقت مسلمانوں کا دارالسلطنت ہے اپنی ظاہری اور باطنی آرائشوں سے آراستہ ہو کر گلزار بنا ہوا ہے۔ ایک طرف اگر اس کی دل فریب عمارتیں اور ان میں گزرنے والی نہریں دل لبھانے والی ہیں، تو دوسری طرف علماء اور صلحاء کی مجلسیں، درس و تدریس کے حلقے، ذکر و تلاوت کی دلکش آوازیں، خدا تعالیٰ کے نیک بندوں کی دل جمی کا ایک کافی سامان ہے۔ فقہا، محدثین اور بعض زہاد کا ایک عجیب و غریب مجمع ہے۔ اس مبارک مجمع میں ایک بزرگ ابو عبداللہ اندلسی کے نام سے مشہور ہیں، جو اکثر اہل عراق کے پیر و مرشد ہیں اور استاد و محدث ہیں۔ آپ کے مریدین کی تعداد 12,000 تک پہنچ چکی ہے، جن کا عبرتناک واقعہ ہمیں اس وقت ہدیہ ناظرین کرنا ہے۔ یہ بزرگ علاوہ زاہد و عابد اور عارف باللہ ہونے کے حدیث و تفسیر میں بھی ایک جلیل القدر امام ہیں۔ بیان کیا جاتا ہے کہ آپ کو 30,000 حدیثیں حفظ تھیں اور قرآن شریف کو تمام روایات قرآت کے ساتھ پڑھتے تھے۔ ایک مرتبہ آپ نے سفر کا ارادہ کیا، تلامذہ اور مریدین کی جماعت میں سے بہت سے آدمی آپ کے ساتھ ہو لیے، جن میں حضرت جنید بغدادی اور حضرت شبلی بھی ہیں۔ حضرت شبلی کا بیان ہے کہ ہمارا قافلہ خدا تعالیٰ کے فضل و کرم سے نہایت امن و امان اور آرام و اطمینان کے ساتھ منزل بمنزل مقصود کی طرف بڑھا تھا کہ ہمارا گزر عیسائیوں کی ایک بستی پر ہوا۔ نماز کا وقت ہو چکا تھا لیکن پانی موجود نہ ہونے کی وجہ سے اب تک ادا نہ کر سکے۔ بستی میں پہنچ کر پانی کی تلاش ہوئی، ہم نے بستی کا چکر لگایا، اس دوران ہم چند مندروں اور گرجا گھروں پر پہنچے جنہیں آفتاب پرستوں یہودیوں اور صلیب پرست نصرانیوں کی رہبان اور پادریوں کا مجمع تھا۔ کوئی آفتاب کو پوچھتا، کوئی آگ کو ڈنڈوت کرتا، کوئی صلیب کو اپنا قبلہ حاجات بنائے ہوئے تھا۔ ہم یہ دیکھ کر متعجب ہوئے اور ان لوگوں کی کم عقلی اور گمراہی پر حیرت کرتے ہوئے آگے بڑھے۔ آخر گھومتے گھومتے بستی کے کنارے پر ہم ایک کنویں پر پہنچے جس پر چند نوجوان لڑکیاں پانی پلا رہی تھی۔ اتفاق سے شیخ و مرشد ابو عبداللہ اندلسی کی نظر ان میں سے ایک لڑکی پر پڑی جو اپنے خدا دار حسن و جمال میں سب ہمجوریوں سے ممتاز ہونے کے علاوہ زیور اور لباس سے آراستہ تھی۔ شیخ کی اس سے آنکھیں دو چار ہوتے ہی حالت دیگرگوں ہونے لگی، چہرہ بدلنے لگا۔ اس انتشار تباہ کی حالت میں شیخ اس کی ہمجوریوں سے مخاطب ہو کر کہنے لگے، یہ کس کی لڑکی ہے؟ لڑکیوں نے کہا کہ یہ اس بستی کے سردار کی لڑکی ہے۔ شیخ نے پوچھا، پھر اس کے باپ نے اس کو اتنا ذلیل کیوں بنا رکھا ہے کہ کنویں سے خود ہی پانی بھرتی ہے؟ کیا وہ اس کے لیے کوئی ماما نوکر نہیں رکھ سکتا جو اس کی خدمت کرے؟ لڑکیوں نے کہا، کیوں نہیں، مگر اس کا باپ ایک نہایت عقل مند اور سمجھدار آدمی ہے۔ اس کا مقصد یہ ہے کہ لڑکی اپنے باپ کے مال و متاع اور خدم و حشم پر غرہ ہو کر کہیں اپنے فطری اخلاق خراب نہ کر بیٹھے اور نکاح کے بعد شوہر کے یہاں جا کر اس کی خدمت میں کوئی قصور نہ کرے۔ حضرت شبری رحمۃ اللہ علیہ فرماتے ہیں کہ شیخ اس کے بعد سر جھکا کر بیٹھ گئے اور تین دن کامل اس پر گزر گئے کہ نہ کچھ کھاتے ہیں نہ پیتے ہیں اور نہ کسی سے کلام کرتے ہیں۔ البتہ جب نماز کا وقت آتا ہے تو نماز ادا کر لیتے ہیں۔ مریدین اور تلامذہ کی کثرت و تعداد جماعت ان کے ساتھ ہے، لیکن سخت ضیق میں کوئی تدبیر نظر نہیں آتی۔ حضرت شبلی فرماتے ہیں کہ تیسرے دن میں نے یہ حالت دیکھ کر پیش قدمی کی اور پوچھا، اے شیخ، آپ کے مریدین آپ کے اس مسلسل خاموشی سے تعجب اور میں اور پریشان ہیں، کچھ تو فرمائیے، کیا ہے؟ شیخ نے قوم کی طرف متوجہ ہو کر کہا، میرے عزیزو، میں اپنی حالت تم سے کب تک چھپاؤں؟ پرسوں میں نے جس لڑکی کو دیکھا ہے اس کی محبت مجھ پر غالب آ چکی ہے۔ میرے تمام اعضاء اور جوارح پر اسی کا تسلط ہے۔ اب کسی طرح ممکن نہیں کہ اس سرزمین کو میں چھوڑ دوں۔ حضرت شبلی نے پوچھا، کہا کہ ہمارے سردار، آپ اہل عراق کے پیر و مرشد، علم و فضل اور زہد و عبادت میں شعراء آفاق ہیں۔ آپ کے مریدین کی تعداد 12,000 سے زیادہ ہے۔ بطوفیل قرآن عزیز، ہمیں اور ان سب کو رسوا نہ کیجیے۔ شیخ نے کہا، میرے عزیز، میرا اور تمہارا نصیب تقدیر خداوندی بن چکی ہے۔ مجھ سے ولایت کا لباس سلب کر لیا گیا اور ہدایت کی علامتیں اٹھا لی گئیں۔ یہ کہہ کر رونا شروع کیا اور کہا، اے میری قوم، قضاء و قدر نافذ ہو چکی ہے، اب کام میرے بس کا نہیں۔ حضرت شبلی فرماتے ہیں کہ ہمیں اس عجیب واقعے پر سخت تعجب ہوا، حسرت سے رونا شروع کیا۔ شیخ بھی ہمارے ساتھ رو رہے تھے، یہاں تک کہ زمین آنسوؤں کے امڈ آنے والے سیلاب سے تر ہو گئے۔ اس کے بعد ہم مجبور ہو کر اپنے وطن بغداد کی طرف لوٹے۔ لوگ ہمارے آنے کی خبر سن کر شیخ کی زیارت کے لیے شہر سے باہر آئے اور شیخ کو ہمارے ساتھ نہ دیکھ کر سبب دریافت کیا۔ ہم نے سارا واقعہ بیان کیا، سن کر لوگوں میں کوہرام مچ گیا۔ شیخ کے مریدوں میں سے بڑی تعداد جو ہے اسی غم و حسرت میں اسی وقت عالم آخرت کو سدھار گئی، اور باقی لوگ گڑ گڑا کر خدا بے نیاز کی بارگاہ میں دعائیں کر رہے ہیں کہ اے مقلب القلوب، شیخ کو ہدایت کر اور پھر اپنے مرتبے پر لوٹا دے۔ اس کے بعد تمام خانقاہیں بند ہو گئیں اور ہم ایک سال تک اسی حسرت و افسوس میں شیخ کے فراق میں لوٹتے رہے۔ ایک سال کے بعد جب مریدوں نے ارادہ کیا کہ چل کر شیخ کی خبر لیں کہاں ہیں اور کس حال میں ہیں، تو ہماری ایک جماعت نے سفر کیا۔ اس گاؤں میں پہنچ کر وہاں کے لوگوں سے شیخ کا حال دریافت کیا۔ گاؤں والوں نے بتلایا، وہ جنگل میں سور چرا رہا ہے۔ ہم نے کہا خدا کی پناہ یہ کیا ہوا؟ گاؤں والوں نے کہا اس نے سردار کی لڑکی سے منگنی کی تھی، اس کے باپ نے اس شرط پر منظور کر لیا اور وہ جنگل میں سور چرانے کی خدمت پر معمول ہے۔ ہم یہ سن کر ششتر رہ گئے اور غم سے ہمارے کلیجے پھٹنے لگے، آنکھوں سے بے ساختہ آنسوؤں کا طوفان امڈنے لگا۔ بمشکل دل تھام کر اس جنگل میں پہنچے جہاں وہ سور چرا رہے تھے، دیکھا تو شیخ کے سر پر نسارا کی ٹوپی ہے، کمر میں زنار بندی ہوئی ہے اور اس عصا پر ٹیک لگائے ہوئے خنزیروں کے سامنے کھڑے ہیں جس پر واز اور خطبے کے وقت سہارا لیا کرتے تھے، جس نے ہمارے زخموں پر نمک پاشی کا کام کیا۔ شیخ نے ہمیں اپنی طرف آتا دیکھ کر سر جھکا لیا، ہم نے قریب پہنچ کر کہا السلام علیکم۔ شیخ نے کسی قدر دبی زبان سے وعلیکم السلام کہا۔ شبلی کہتے ہیں شیخ اس علم و فضل اور حدیث و تفسیر کے ہوتے ہیں آج تمہارا کیا حال ہے؟ شیخ نے کہا میرے بھائیو میں اپنے اختیار میں نہیں، میرے مولا نے مجھے جیسا چاہا ویسا بنا دیا اور اس قدر مقرب بنانے کے بعد جب چاہا کہ مجھے اپنے دروازے سے دور پھینک دے تو پھر اس کی قضاء و قدر کو کون ٹالنے والا ہے؟ یہ عزیزو خدائے بے نیاز کے قہر و غضب سے ڈرو، اپنے علم و فضل پر مغرور نہ ہو۔ اس کے بعد آسمان کی طرف نظر اٹھا کر کہا اے میرے مولا میرا گمان تو تیرے بارے میں ایسا نہ تھا کہ تو مجھ کو ذلیل و خوار کر کے اپنے دروازے سے نکال دے گا۔ یہ کہہ کر خدا تعالیٰ سے استغاثہ کرنا اور رونا شروع کیا۔ اور جو ہے میرے والد اس قصے کو سناتے وقت یہ شعر بھی شیخ کی طرف سے پڑھا کرتے تھے، بے نیازی نے تیری ایک کبریا مجھ غریب و خستہ کو کیا کیا کیا۔ اور شیخ نے آواز دے کر کہا اے شبلی اپنے غیر کو دیکھ کر عبرت حاصل کر۔ حدیث میں ہے السعید من بورز بغیرہ، نیک بخت وہ ہے جو دوسروں کو دیکھ کر نصیحت حاصل کرے۔ شبلی نے رونے کی وجہ سے لکنت کرتی ہوئی زبان سے نہایت دردناک لہجے میں کہا کہ ہمارے پروردگار ہم تجھی سے مدد طلب کرتے ہیں اور تجھی سے استغاثہ کرتے ہیں، ہر کام میں ہم کو تیرا ہی بھروسہ ہے، ہم سے یہ مصیبت دور کر دے کہ تیرے سوا کوئی اس کو دور کرنے والا نہیں۔ خنزیر ان کا رونا اور ان کی دردناک آواز سنتے ہی سب کے سب وہیں جمع ہو گئے اور زمین پر مرغے بسمل کی طرح لوٹنا تڑپ تڑپنا اور چلانا شروع کر دیا، اور اس زور سے چیخے تو ان کی آواز سے جنگل اور پہاڑ گونج اٹھے، یہ میدان میدان حشر کا نمونہ بن گیا۔ ادھر شیر حسرت کے عالم میں زار زار رو رہے تھے۔ حضرت شبلی نے کہا شیخ آپ حافظ قرآن تھے اور قرآن کو ساتوں قراتوں سے پڑھا کرتے تھے، اب بھی اس کی کوئی آیت یاد ہے؟ شیخ نے کہا عزیز مجھے قرآن میں دو آیتوں کے علاوہ کچھ یاد نہیں۔ شبلی نے پوچھا وہ دو آیتیں کون سی ہیں؟ شیخ نے کہا ایک تو یہ وَمَن يُهِنِ اللَّهُ فَمَا لَهُ مِن مُكْرِمٍ إِنَّ اللَّهَ يَفْعَلُ مَا شَاءَ، جس کو اللہ ذلیل کرتا ہے اس کو کوئی عزت دینے والا نہیں، بے شک اللہ جو چاہتا ہے کرتا ہے۔ اور دوسری یہ ہے وَمَن يَتَبَدَّلِ الْكُفْرَ بِالْإِيمَانِ بَعْدَ فَقَدْ ضَلَّ سَوَاءَ السَّبِيلِ، جس نے ایمان کے بدلے میں کفر اختیار کیا تحقیق وہ سیدھے راستے سے گمراہ ہو گیا۔ شبلی نے پوچھا اے شیخ آپ کو 30,000 حدیثیں سند کے ساتھ بر زبان تھی، اب ان میں سے بھی کوئی یاد ہے؟ شیخ نے کہا صرف ایک حدیث یاد ہے، من بدل دینہ فقتلوہ، جو شخص اپنا دین بدل ڈالے اس کو قتل کر ڈالو۔ شبلی کہنے لگے ہم یہ حال دیکھ کر بسد حسرت و یاس شیخ کو وہیں چھوڑ کر واپس ہوئے اور بغداد کا قصد کیا۔ ابھی 3 منزل طے کرنے پائے تھے کہ تیسرے روز اچانک شیخ کو اپنے آگے دیکھا کہ نہر سے غسل کر کے نکل رہے ہیں اور بآواز بلند شہادتین اشہد ان لا الہ الا اللہ واشہد ان محمد رسول اللہ پڑھتے جاتے تھے۔ اس وقت ہماری مسرت کا اندازہ وہی شخص کر سکتا ہے جس کو اس سے پہلے ہماری مصیبت اور حسرت و یاس کا اندازہ ہو۔ شیخ نے قریب پہنچ کر کہا مجھے ایک پاک کپڑا دے دو، اور کپڑا لے کر سب سے پہلے نماز کی نیت باندھی، ہم منتظر ہیں کہ شیخ ہمارے شیخ نماز سے فارغ ہوں تو مفصل واقعہ سنیں. تھوڑی دیر کے بعد شیخ نماز سے فارغ ہوئے اور ہماری طرف متوجہ ہو کر بیٹھ گئے. ہم نے کہا پوچھا اس خدائے قدیر و علیم کا ہزار ہزار شکر جس نے آپ کو ہم سے ملایا اور ہماری جماعت کا شیرازہ بکھر جانے کے بعد پھر درست فرمایا، مگر ذرا بیان تو فرمائیے کہ اس انکار شدید کے بعد پھر آپ کا آنا کیسے ہوگا؟ شیخ نے کہا میرے دوستو، جب تم مجھے چھوڑ کر واپس ہوئے تو میں نے گڑ گڑا کر اللہ تعالیٰ سے دعا کی، خدا بندہ مجھے اس جنجال سے نکال دے، میں تیرا خطا کار بندہ ہوں. اس سمیع الدعا نے بئیں ہما میری آواز سن لی اور میرے سارے گناہ معاف کر دیے. ہم نے کہا کیا اس کے بعد وہ آپ کے اس ابتلا یعنی آزمائش کا کوئی سبب تھا؟ یہ اصل سننے کی چیز. شیخ نے کہا ہاں، جب ہم گاؤں میں اترے اور بت خانوں اور گرجا گھروں میں ہمارا گزر ہوا، آتش پرستوں اور صلیب پرستوں کو خدا تعالیٰ کی عبادت میں، غیر اللہ کی عبادت میں مشغول دیکھ کر میرے دل میں تکبر اور بڑائی پیدا ہوئی کہ ہم مومن و موحد ہیں اور یہ کمبخت کیسے جاہل اور احمق ہیں کہ بے حس و بے شعور چیزوں کی پوجا کرتے ہیں. مجھے اس وقت ایک غیبی آواز دی گئی کہ یہ ایمان اور توحید کچھ تمہارے ذاتی کمال نہیں، سب کچھ ہماری توفیق سے ہے. کیا تم اپنے ایمان کو اپنے اختیار میں سمجھتے ہو جو ان کو حقیر سمجھتے ہو؟ اور اگر تم چاہو تو ہم تمہیں ابھی بتلا لیں. اور مجھے اسی وقت یہ احساس ہوا وہ ایک جانور میرے قلب سے نکل کر اڑ گیا، جو در حقیقت ایمان تھا. حضرت شبلی کہتے ہیں کہ اس کے بعد ہمارا قافلہ نہایت خوشی اور کامیابی کے ساتھ بغداد پہنچا. سب مریدین شیخ کی زیارت اور اس کے دوبارہ قبول اسلام سے خوشیاں منا رہے ہیں. خانقاہیں اور حجرے کھول دیے گئے. بادشاہ وقت شیخ کی زیارت کے لیے حاضر ہوا اور کچھ ہدایا پیش کیے. شیخ پھر اپنے قدیم شغل میں مشغول ہو گئے اور پھر وہی حدیث و تفسیر، واعظ و تزکیہ، تعلیم و تربیت کا دور شروع ہو گیا. خداوند عالم نے شیخ کو بھلا ہوا علم پھر عطا فرما دیا، بلکہ اب نسبتاً پہلے سے ہر علم و فن میں ترقی ہے. تلامذہ کی تعداد 40,000، اور اسی حالت میں ایک مدت گزر گئی. ایک روز ہم صبح کی نماز پڑھ کر شیخ کی خدمت میں بیٹھے ہوئے تھے کہ اچانک کسی آدمی نے حجرے کا دروازہ کھٹکھٹایا. میں دروازے پر گیا تو دیکھا کہ ایک آدمی سیاہ کپڑوں میں لپٹا ہوا کھڑا ہے. میں نے پوچھا آپ کون ہیں، کہاں سے آئے ہیں، کیا مقصود ہے؟ آنے والے نے کہا اپنے شیخ سے کہہ دو کہ وہ لڑکی جس کو آپ فلاں گاؤں میں، جو اس گاؤں کا نام لے کر جس میں شیخ آزمائش میں پھنسے تھے، چھوڑ کر آئے تھے، آپ کی خدمت کے لیے حاضر ہے. سچ ہے کہ جب کوئی خدا تعالیٰ کا ہو رہتا ہے تو سارا جہاں اس کا ہو جاتا ہے، اور جو اللہ سے منہ موڑ لیتا ہے تو ہر چیز اس سے منہ موڑ لیتی ہے. میں شیخ کے پاس گیا، واقعہ بیان کیا. شیخ سنتے ہی زرد ہو گئے اور خوف سے کانپنے لگے. اس کے بعد اس کو اندر آنے کی اجازت دی. لڑکی شیخ کو دیکھتے ہی زارو قطار رو رہی ہے. شدت گریہ میں دم لینے کی اجازت نہیں دے شدت گریہ دم لینے کی اجازت نہیں دیتا کہ کچھ کلام کرے. شیخ نے لڑکی سے خطاب کر کے پوچھا، تمہارا یہاں آنا کیسے ہوا اور یہاں تک تمہیں کس نے پہنچایا؟ لڑکی نے کہا، اے میرے سردار، جب آپ ہمارے گاؤں سے رخصت ہوئے اور مجھے خبر ملی تو میری بے چینی اور بے قراری جس حد کو پہنچی اس کو کچھ میرا دل ہی جانتا ہے. نہ بھوک رہی نہ پیاس، نیند تو کہاں سے آتی. میں رات بھر اسی اضطراب میں رہ کر صبح کے قریب ذرا لیٹ گئی، اور اس وقت مجھ پر کچھ غنودگی سی غالب ہوئی، اور اسی غنودگی میں میں نے خواب میں ایک آدمی کو دیکھا جو کہہ رہا تھا کہ اگر تو مومنات میں داخل ہونا چاہتی ہے تو بتوں کی عبادت چھوڑ دے اور شیخ کا اتباع کر، اور اپنے دین سے توبہ کر کے شیخ کے دین میں داخل ہو جا. میں نے کہا اسی عالم خواب میں اس آدمی کو، شیخ کا دین کیا ہے؟ اس نے کہا ان کا دین اسلام ہے. میں نے کہا اسلام کیا چیز ہے؟ اس آدمی نے کہا اس بات کی دل اور زبان سے گواہی دینا کہ خدا تعالیٰ کے سوا کوئی معبود نہیں اور محمد صلی اللہ علیہ وسلم اس کے برحق رسول اور پیغمبر ہیں. میں نے کہا تو اچھا، میں شیخ کے پاس کس طرح پہنچ سکتی ہوں؟ उस शख्स ने कहा जरा आंखें बंद कर लो और अपना हाथ मेरे हाथ में दे दो। मैंने कहा बहुत अच्छा, ये कहा और खड़ी हो गई और हाथ उसके हाथ में दे दिया। वो आदमी मेरा हाथ पकड़े हुए थोड़ी दूर चल करके बोला बस खोल दो। मैंने आंखें खोली, अपने को दजला दरियाए दजला जो बगदाद की नहर है उसके किनारे पर पाया। अब मैं मुतहय्यिर हूँ और आंखें फाड़ फाड़ कर देख रही हूँ कि मैं चंद मिनटों में कहां से कहां पहुंच गई। उस शख्स ने आपके हुजरे की तरफ इशारा करके कहा ये सामने शेख का हुजरा है, वहां चली जाओ और शेख से कह दो कि आपका भाई खिजर आपको सलाम कहता है। मैं उस शख्स के इशारे के मुआफी यहाँ पहुंच गई और अब आपकी खिदमत के लिए हाजिर हूँ, मुझे मुसलमान कर लीजिए। शेख ने उसको मुसलमान करके अपने पड़ोस के कमरे में ठहरा दिया कि यहाँ इबादत करती रहो। लड़की इबादत में मशहूर हो गई और ज़ोहद इबादत में अपने अक्सर अकरान से सबकत ले गई। दिन भर रोजा रखती, रात भर अपने मालिक के बेनियाज के सामने हाथ बांधे खड़ी रहती। मेहनत से बदन ढल गया, हड्डी और चमड़ी के सिवा कुछ नजर नहीं आता। आखिर इसी में बीमार हो गई और मर्द इतना मुमतद हुआ कि मौत का नक्शा आंखों के सामने फिर गया। और अब उस मुसाफिर आखिरत के दिल में इसके सिवा कोई हसरत बाकी नहीं कि एक मरतबा शेख की जियारत से अपनी आंखें ठंडी कर ले। क्योंकि जिस वक्त से इस हुजरे में मुकीम है न शेख ने उसको देखा और न यही शेख की जियारत कर सकी, जिससे आप चंद घड़ी के मेहमान की हसरत और यास का अंदाजा कर सकते हैं। आखिर शेख को कहला भेजा कि मौत से पहले एक मरतबा मेरे पास आ जाओ। शेख सुनकर फौरन तशरीफ लाए। जहां बलब लड़की हसरत बड़ी निगाहों से शेख की तरफ देखना चाहती है मगर आंसुओं में डबडबाई हुई आंखें उसे एक नजर भरकर देखने की मोहलत नहीं देती। आंसुओं का एक तार बंधा हुआ है मगर जौफ से बोलने की इजाजत नहीं, लेकिन उसकी जबाने बेजबानी ये कह रही है दमे आखिर है जालिम देख लेने दे नजर भरकर सदा फिर दीदे तर करते रहना अश्क अफशानी। आखिर लड़खड़ाई हुई जबान और बैठी हुई आवाज से इतना लफ्ज कहा अस्सलामु अलैकुम। शेख ने शफकत आमेद आवाज से कहा तुम घबराओ नहीं, इंशाल्लाह अनकरीब हमारी मुलाकात जन्नत में होने वाली है। लड़की शेख के नासियाना कलिमा से मुतासिर होकर खामोश हो गई और अब ये खामोशी मुमतद हुई कि ये मोहर सुकूत सुबह कयामत से पहले न टूटेगी। उस पर कुछ देर नहीं गुजरी थी कि मुसाफिर आखिरत ने इस प्यारे फानी को खैरबाद कहा। शेख उसकी वफात पर आपदीदा हैं मगर उनकी हयात भी दुनिया में चंद रोज से जायद नहीं रही। हजरत शिबली का बयान है कि चंद ही रोज के बाद शेख इस आलम फानी से रुखसत हुए। कुछ दिनों के बाद मैंने शेख को ख्वाब में देखा कि जन्नत के एक पुरफिजा बाग में मुकीम है और 70 हूरों से आपका निकाह हुआ है, जिनमें पहली वो औरत है जिसके साथ निकाह हुआ ये लड़की है, और अब वो दोनों अबदुल्लाबाद जन्नत की बेश नेमत नेमतों में खुशो खुर्रम है। ज़ालिक फ़ज़लुल्लाह युती है मन यशा वल्लाहु ज़ुल फ़ज़्ल अज़ीम। हज़रत थानवी ने उसके बाद अनफासी ईसा में नकल किया है कि जब ये हाल है तो क्या कोई कह सकता है कि इस वक्त हमारी जो हालत दुरुस्त है वो हमारे मुस्तकिल इख्तियार हिस्से है। अल्लाह उसे ये भी तो समझना चाहिए कोई शख्स बहुत हसीन हो मगर अपने चेहरे पर कालक मल ले तो उसका कुदरती हुस्न हकीकतन जायल नहीं हो जाएगा। इसी तरह अगर कोई शख्स बशकल हो मगर वो पाउडर मल ले तो क्या वो हसीन हो जाएगा? तो बाल लोगों का ईमान ऐसा ही होता है जैसे पाउडर, ऐसी बाल लोगों का कुफर ऐसा ही होता है जैसे कालक। जब जरा हटा असल रंग और कर आया और उसका हट जाना अपनी मुस्तकिल इख्तियार में नहीं, ये अल्लाह ताला के इख्तियार में है, तो फिर क्या जेबा है कि आदमी अपनी हालत पर नाज करे और दूसरों को हकीक समझे। ये इबरत के लिए है कि अपने किसी कमाल पर नाज भी नहीं करना चाहिए और किसी दिल में तख्ती भी नहीं होनी चाहिए।
ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खानपुरी.com की तरफ से।